الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن عدة الشهور عند الله 12 شهرا إثنا عشر شهرا في كتاب الله يوم خلق السماوات والأرض منها أربعة حرم ذلك الدين القيم فلا تظلموا فيهن أنفسكم صدق الله العظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللہ رب العزت کی نگاہ محبت اور اللہ کی نظر رحمت ہمیشہ اپنے بندوں پہ رہتی ہے، پروردگار کی رحمت چاہتی ہے کہ اللہ کے بندے طرح طرح سے اللہ کی رحمتوں سے اپنے دامن دل کو بھرتے رہیں، اپنے نام اعمال کو بڑھاتے رہیں۔ چنانچہ اللہ رب العزت نے اپنے بندوں کے اعمال، اپنے بندوں کے حسنات، اپنے بندوں کے نیکیوں کو وزنی بنانے، اس کی قدر و قیمت کو بڑھانے کے مختلف راستے بنائے ہیں۔ نماز میں اگر بندے نے خشوع خضوع پیدا کر لیا، حضوری کی کیفیت پیدا ہو گئی، مقام احسان حاصل ہو گیا، اب اس کی عبادت کا وزن بڑھ گیا۔ اس کا ثواب بڑھ گیا تو گویا اجر و ثواب اور عمل کے وزن کو بڑھانے کا ایک طریقہ، باطنی طریقہ ہے کہ انسان اپنے دل میں خشوع خضوع کو بڑھائے، حضوری اور احسان کی کیفیت کو پیدا کرے، تو اب اس کے عمل، اس کی نیکی، اس کی عبادت، اس کے حسنات کا وزن بڑھ جاتا ہے۔ اسی طرح انسان اگر اپنے عمل میں سنتوں کا اہتمام کرے تو سنتوں کے اہتمام سے بھی اس عمل کا وزن، اس کی قدر و قیمت بڑھ جاتی ہے۔ اسی طرح اللہ رب العزت نے ہم کمزوروں پر یہ احسان کیا کہ اللہ نے ہمارے عمل کے وزن کو، اس کی قدر و قیمت کو بڑھانے کے لیے اللہ نے کچھ جگہوں میں فضیلت رکھ دی، اور کچھ مہینوں اور کچھ وقتوں میں اللہ نے فضیلت عطا کر دی، تاکہ میرا بندہ پورے سال اگر کوئی نیکی کرتا ہے، اگر میرا بندہ کسی خاص مقام پہ پہنچ گیا تو اب اس کی اسی نیکی کا وزن، اس کی قدر و قیمت بڑھ جائے گی۔ اگر میرا بندہ سال کے فلاں دن یا فلاں مہینے میں یا فلاں عشرے میں یہ کام کرے گا تو اس کا اجر و ثواب بڑھ جائے گا، اس کی نجات کا راستہ آسان ہو جائے گا۔ اللہ نے اپنی اس حکمت و مصلحت کے پیش نظر دنیا کی کچھ جگہوں اور دنیا کے کچھ مقامات کو اللہ نے افضل و بہتر بنا دیا۔ چنانچہ آپ دیکھیں حرمین شریفین، اس کی عظمت و تقدس کا کیا کہنا۔ آپ یہاں ایک عمل کرتے ہیں، وہی عمل آپ نے وہاں کر لیا، ایک لاکھ درجہ اس کا بلند ہو گیا۔ مدینہ پاک کی سرزمین پہ چلے جائیں، وہاں آپ کے عمل کا درجہ بلند ہو گیا، حالانکہ وہی عمل آپ نے یہاں بھی کیا، وہی نماز آپ نے یہاں پڑھی اور وہی نماز وہاں پڑھی، اجر و ثواب میں زمین و آسمان کا فرق ہوا۔ یہ جگہ میں اللہ نے عظمت و تقدس کو، فضیلت کو، اجر و ثواب کے بڑھنے کو اللہ نے رکھ دیا ہے۔ آپ بیت المقدس چلے جائیں، وہاں اجر و ثواب اور بڑھ جائے گا۔ اسی طرح اللہ نے مہینوں اور وقت کے اندر بھی عمل کے وزن کو بڑھانے کا ذریعہ بنایا ہے۔ ایک عمل آپ عام دنوں میں کرتے ہیں، وہی عمل جمعہ کے دن کریں، اس کی فضیلت کچھ اور۔ وہی عمل آپ رمضان میں کریں، اس کی فضیلت کچھ اور۔ وہی عمل آپ ذلحجہ کے پہلے عشرے میں کریں، اس کی فضیلت کچھ اور۔ اسی طرح اللہ رب العزت نے مہینوں میں چار مہینے کو محترم مہینہ، حرمت والا مہینہ، افضل مہینہ قرار دیا ہے۔ گویا اس سے آپ نے نتیجہ نکالا کہ رب کریم نے جہاں اپنے بندوں کو اجر و ثواب دینے کے لیے، اپنا قرب، اپنا وصل حاصل کرنے کے لیے، اپنی محبت و رحمت کا حقدار بننے کے لیے جہاں اللہ نے اعمال دیے ہیں، وہیں ان اعمال کی قدر و قیمت کو بڑھانے کے لیے اللہ نے باطنی کیفیات کو بھی رکھا ہے، وہیں اجر و ثواب اور اس کے وزن کو بڑھانے کے لیے اللہ نے کچھ جگہیں خاص کر دی ہیں، وہیں اس کے اجر و ثواب، اس کی قدر و قیمت کو بڑھانے کے لیے اللہ نے کچھ مہینے، کچھ وقتوں کو اللہ نے خاص کر دیا ہے۔ اس تفصیل سے ہمیں آپ کو یہ بات سمجھ میں آتی ہے کہ رب کریم طرح طرح کے بہانے بنا کر، رب کریم طرح طرح کے راستے دکھلا کر اپنے بندے کے دامن دل کو پورے طور پہ رحمت و محبت سے بھرنا چاہتا ہے۔ انہی عظمت والی چیزوں میں اللہ نے محرم کا مہینہ بھی بنایا۔ یہ محرم کا مہینہ ان چار مہینوں میں ہے جن چار مہینوں کا تذکرہ اللہ نے قرآن کریم میں کیا ہے اور جن چار مہینوں کو حرمت والا مہینہ قرار دیا ہے۔ ذیقعدہ ہے، ذیلحجہ ہے، محرم ہے اور رجب ہے۔ یہ چار مہینے حرمت والے ہیں، اور یہ ایسے چار مہینے حرمت والے ہیں کہ جس کی حرمت کا، جس کے احترام کا، جس کی عظمت کا، جس کے تقدس کا خیال کفار مکہ بھی کیا کرتے تھے۔ اگر ان کے آپس میں جنگ و جدال ہوتا رہتا، لڑائیاں ہوتی رہتی، اس مہینے کے آنے پر اپنی لڑائی، اپنے جنگ و جدال کو بند کر دیتے تھے۔ یہ الگ سی بات ہے، یہ ان کی جہالت کا حصہ تھا کہ اگر جنگ اور لڑائی ہوتے ہوتے اگر محرم کا مہینہ آ جاتا تو وہ کہتے کہ یہ محرم کا مہینہ اس دفعہ نہیں ہے، بلکہ یہ سفر کا مہینہ ہے، اور سفر کے بعد جو مہینہ آئے گا وہ محرم کا مہینہ ہوگا۔ بہرحال اتنا ضرور تھا کہ وہ ان حرمت والے مہینوں کا بھی لحاظ اور پاس ضرور کرتے تھے۔ اللہ رب العزت نے ہمیں اور آپ کو یہ حرمت والا مہینہ عطا کیا۔ اب دیکھیں اسلامی سال کو، اسلامی سال کی انتہا، اسلامی سال کا اختتام ذیلحجہ پہ، اور اسلامی سال کی ابتدا محرم پہ۔ گویا اللہ کی طرف سے یہ تکوینی حکمت ہے کہ اللہ نے ابتدا اور انتہا میں دو ایسے مہینے کو رکھا کہ دونوں مہینہ حرمت والا ہے، یہ دونوں مہینہ عظمت والا ہے۔ گویا جس بندے نے سال کے انتہا میں سال کے انتہا اور اختتام پر دوسرے مہینوں کے مقابلے میں کچھ نیکیاں زیادہ کر لیں، اور جس بندے نے سال کی ابتدا یعنی محرم میں کچھ نیکیاں زیادہ کر لیں، گویا ابتدا بھی نیکیوں کی زیادتی کے ساتھ اور انتہا بھی نیکیوں کی زیادتی کے ساتھ، تو اللہ رب العزت اب اس کے درمیانی حصوں کو بھی نیکی والا بنا دے گا۔ چنانچہ اگر کسی بندے نے ذی‌الحجہ کے مہینے میں توبہ تائب اور استغفار کے کلمات زیادہ پڑھے تو ذی‌الحجہ ختم ہوتے ہوتے اس کے پچھلے سالوں کے گناہ معاف ہو جائیں گے، اور جو بندہ محرم کے مہینے میں زیادہ تر اپنے اللہ سے حفاظت کی دعا کرتا رہا، اپنے اللہ سے نیک عمل کی توفیق مانگتا رہا، جو بندہ اس مہینے کی سال کی ابتدا میں گناہوں سے حفاظت کی دعائیں کرتا رہا، اللہ اس کی برکت سے آنے والے سال کو گناہوں سے بچا دیں گے۔ اور یہی سال جب اپنے اختتام کو پہنچے گا اور پھر ذی‌الحجہ کا مہینہ آئے گا، اس مہینے میں بندہ پھر اللہ سے توبہ تائب ہوگا، تو محرم ابتدا میں بندے نے اللہ سے توفیق عمل مانگ لیا، ابتدا میں بندے نے اللہ سے گناہوں سے حفاظت کی توفیق مانگ لیا، اور پھر بھی درمیان سال کچھ ہو گیا، تو آنے والے ذی‌الحجہ کو اللہ نے پھر ایسا بنایا کہ اس اخیر مہینے میں پھر توبہ تائب ہوگا تو اس پچھلے دنوں کے گناہ پھر معاف ہو جائیں گے۔ بہرحال اللہ رب العزت کی حکمت ہے کہ سال کی ابتدا اور سال کی انتہا دو اہم مہینوں کے ساتھ اللہ کی طرف سے طے ہوئے۔ اب یہ چار مہینے ہیں جو حرمت والے کہلاتے ہیں۔ حضرت ابو قتادہ فرماتے ہیں کہ اللہ کی شان دیکھیں کہ پروردگار نے فرشتوں میں چار فرشتوں کو منتخب کیا، انسانوں میں اللہ نے نبیوں کو منتخب کیا، اور انبیاء میں اللہ نے چار اہم نبیوں کو منتخب کیا، اللہ نے آسمانی کتاب و صحیفوں میں چار کتابوں کو منتخب کیا، زمین پہ اللہ نے خاص طور پہ چار مسجدوں کو عظمت بخشی، خانہ کعبہ ہے، مسجد نبوی ہے، بیت المقدس ہے، مسجد قبا ہے۔ اسی طرح اللہ نے مہینوں میں چار مہینے کو حرمت والا قرار دیا ہے۔ وہ آج کی گفتگو میں ہمیں یہ سمجھنا ہے کہ محرم کا مہینہ کس بنیاد پہ افضل ہے، محرم کے مہینے کی فضیلت کیوں ہے۔ اس کی پہلی وجہ، اللہ رب العزت نے اس مہینے کو حرمت والے مہینے میں شامل کیا ہے۔ دوسری وجہ، اسلامی سال کی ابتدا اسی مہینے سے ہوتی ہے۔ تیسری وجہ، اس مہینے کو نبی اکرم صلی اللہ علیہ وسلم نے شہر اللہ کہا ہے، اسی مہینے میں نبی علیہ الصلوۃ والسلام نے بطور خاص روزہ رکھنے کا حکم دیا ہے۔ اسی مہینے میں اللہ نے حضرت موسیٰ علیہ الصلوۃ والسلام کو فرعون سے نجات عطا فرمائی تھی۔ یہ چند وجہ ہیں جس کی بنیاد پہ کہا جاتا ہے کہ یہ محرم کا مہینہ نہایت اہم اور نہایت افضل ہے۔ اسی بنیاد پر عارفین ہمیشہ تین طرح کے عشروں کا انتظار کرتے تھے۔ پہلا رمضان کے آخری عشرے کا، دوسرا ذی‌الحجہ کے پہلے عشرے کا، اور تیسرا محرم کے پہلے عشرے کا انتظار کرتے تھے، کیونکہ یہ تینوں عشرے، تینوں دس دس دن کے دن نہایت اہم اور نہایت ہی افضل و بہتر ہیں۔ اب اس کے بعد اس مہینے میں ایک دن ہے جس دن کو ہم یوم عاشورہ کہتے ہیں۔ یوم عاشورہ، نبی اکرم صلی اللہ علیہ وسلم کی روایت حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نقل فرماتے ہیں کہ نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ ماہ رمضان کے بعد افضل ترین روزہ، رمضان کے بعد سب سے افضل ترین روزہ ماہ محرم کا روزہ ہے۔ ماہ محرم کا روزہ ہے۔ اسی طرح کسی نے آپ سے سوال کیا کہ فرض نماز کے بعد کون سی نماز افضل ہے اور رمضان کے روزے کے بعد کون سا روزہ افضل ہے، تو نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ فرض نماز کے بعد سب سے افضل نماز نماز تہجد ہے، اور روزوں رمضان کے روزوں کے بعد سب سے افضل روزہ ماہ محرم کا ہے۔ اللہ اکبر۔ اگر انسان یوم عاشورہ کا روزہ رکھتا ہے تو پچھلے ایک سال کے گناہ اس کے معاف ہو جاتے ہیں۔ اسی بنا پر بعض عارفین نے لکھا کہ یوم عاشورہ کا روزہ رکھنے کا فائدہ یہ ہے کہ اس کی برکت پچھلے سال کی طرف ظاہر ہوتی ہے، وہ اس طرح کے پچھلے سال کے سارے گناہ معاف ہو جائیں گے، اور اس کی دوسری برکت انشاءاللہ یہ ہوگی کہ آنے والے جو 11-12 مہینے ہیں اس میں برکت ظاہر ہوتی رہے گی۔ اسی طرح روایت میں آتا ہے کہ روزہ ڈھال ہے، جب بندہ سال کی ابتدا میں روزہ رکھتا ہے گویا اپنے لیے اپنے ڈھال کو جمع کر لیتا ہے۔ جس طرح ڈھال سے انسان دشمنوں سے محفوظ رہتا ہے، اسی طرح سال کی ابتدا میں اگر روزہ رکھ لیا، یوم عاشورہ کا روزہ رکھا، ایام 20 کا روزہ رکھا، اور بھی نفلی روزے رکھے، گویا پورے سال کے لیے اس نے ڈھال جمع کر لیا۔ یہ ہے محرم کی فضیلت، یوم عاشورہ کی مختصر سی فضیلت میں نے آپ کے سامنے بیان کر دی۔ اب ذرا غور سے سنیں کہ اسلامی سال کی ابتدا محرم سے ہوتی ہے، اور اسلامی سن کی ابتدا بھی محرم سے ہوتی ہے۔ تاہم جس طرح دوسرے کیلنڈر ہیں، عیسوی کیلنڈر ہے، اسی طرح اسلامی کیلنڈر اور اسلامی سن کی ابتدا محرم سے ہوتی ہے، اور اس کی شروعات ہجرت سے شروع کی گئی ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم جس سال ہجرت کر کے مدینہ منورہ تشریف لائے، اس سال سے اسلامی سن کا آغاز ہوتا ہے۔ اس کی مختصر سی تاریخ یہ ہے کہ حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ نے حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کو خط لکھا اور یہ کہا کہ آپ اپنے پورے مملکت میں اور پورے صوبے، اسٹیٹ اور الگ الگ زون، الگ الگ خطوں میں جو آپ خط روانہ کرتے ہیں اس پہ تاریخ نہیں ہوتی، اس پہ سن نہیں ہوتا، تو بعد میں چل کے پتہ نہیں چلتا کہ آپ کا یہ خط، آپ کی یہ تحریر کس مہینے اور کس سن کی ہے، اس سے پریشانی لاحق ہوتی ہے۔ تو عمر فاروق رضی اللہ تعالیٰ عنہ نے حضرات صحابہ کو لے کر بیٹھے، اور یہ کب بیٹھے؟ سن 17 ہجری میں، یعنی نبی اکرم صلی اللہ علیہ وسلم کی ہجرت کے 17 سال ہو چکے تھے، یا یوں کہہ سکتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم کی وفات کے 7 سال ہو چکے تھے۔ آپ کی وفات کے 7 سال ہو چکے تھے۔ 7ویں سال عمر فاروق رضی اللہ تعالیٰ عنہ نے حضرات صحابہ کو جمع کیا، اور جمع کرنے کے بعد اسلامی سن کے بارے میں مشورہ کیا۔ یاد رکھیں یہاں پہ قابل غور بات کہ اللہ رب العزت نے ہمیں کامل و مکمل ایک کمپلیٹ دین اللہ نے عطا کیا ہے، اور ہمیں اپنی دینی مسائل، اپنی دینی باتوں، دینی تہذیب اور کلچر، تہذیب و اخلاق میں ہمیں کسی غیر کے طریقے کو اپنانے، کسی غیر کے طریقے کو لینے کی ضرورت نہیں ہے، بلکہ ہمیں خود اللہ نے ایک کامل و مکمل ایک دین عطا کیا ہے، جس دین کے سائے میں ہم قیامت تک پیش آنے والے سارے مسائل کو حل کریں گے، کرتے ہیں۔ لہذا ہمیں کسی غیر کی چیزوں کو لینے اور اپنانے کی ضرورت نہیں ہے۔ حضرات صحابہ نے، یا اسی طرح عمر فاروق رضی اللہ تعالیٰ عنہ نے اس موقع پر یہ نہیں کہا کہ پہلے سے جو تاریخیں چل رہی ہیں، دوسری قوموں میں جو سن چل رہا ہے، جو ان کے کیلنڈر چلتے ہیں، उन्हीं में से किसी को ले लिया जाए ऐसा नहीं, बल्कि खुद ही आपस में मशवरा किया। किसी का मशवरा था कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की विलादत का जो सन है वहां से लिया जाए, किसी ने कहा जिस सन में आपको नबूवत मिली वहां से लिया जाए, किसी ने कहा जिस सन में आपकी वफात हुई वहां से लिया जाए, और किसी की राय आई कि नहीं सन हिजरत को लिया जाए। इसी पर हजरत सहाबा का इत्तेफाक हो गया। अब यहां अल्लाह की तरफ से हजरत सहाबा के दिल में इसी पहलू को डाला गया कि आपके हिजरत के साल को ही तुम अपना इस्लामी साल का आगाज बना दो, वहीं से सन की इब्तिदा करो। आखिर इसकी तो कोई वजह भी हो सकती है। क्या वजह थी आखिर, क्या वजह थी हिजरत को? गौर कीजिएगा कि हिजरत को बुनियाद बनाया गया, इसमें इशारा था, इसमें इशारा था। देखो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब ये हिजरी सन बदलेगा तो हिजरी सन इंसानों को पैगाम देगा कि देखो हिजरत से पहले का दौर मुश्किलात का था, परेशानियों का था, आजमाइश और इब्तिला का दौर था। जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हिजरत फरमाई तो अल्लाह ताला ने दीन को इस्तेहकाम अता फरमाया, दीन का गलबा हुआ, शान और शौकत में इजाफा हुआ, सहाबे किराम को चैन की जिंदगी मिली, अमन और सुकून के साथ रहने का मौका मिला, और हिजरत के बाद इस्लाम के अमन के पैगाम को, इस्लाम के शांति के पैगाम को, इस्लाम की सलामती के पैगाम को दुनिया तक एक खुशगवार माहौल में, पुरसकून माहौल में पूरी दुनिया तक पहुंचाने का मौका मिला। गोया हिजरत एक ऐसी वजह फजीलत है जिसके बाद फतुहात के दरवाजे खुले, जिसके बाद दावत दीन के दरवाजे खुले, जिसके बाद इस्लामी अखलाक और कल्चर के आम करने के दरवाजे खुले, और हजरत सहाबा और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के लिए सुकून के साथ इबादत का मौका मिला। ये गोया हिजरी सन का एक पैगाम है। अब आप जानते हैं कि हिजरत की दो किस्में हैं, एक को हिजरत जाहिरी कहते हैं और एक को हिजरत बातनी कहते हैं। हिजरत जाहिरी तो यह है कि इंसान अपने वतन को छोड़कर चला जाए, किसी और जगह पहुंच जाए जिसकी कुछ शर्तें होती हैं, लेकिन उसी हिजरत की एक दूसरी सूरत है जिसको हिजरत बातनी कहा जाता है। हिजरत बातनी यह है कि इंसान अपने गुनाहों को छोड़ दे, नाफरमानी को छोड़ दे, गफलत भरी जिंदगी को छोड़ दे, जहां जहां कोताहियां हैं उससे बाज आ जाए, हुकूकुल इबाद में कमी है उससे बाज आ जाए। यह हिजरत बातनी है। गोया जब जब 12 महीने के बाद यह हिजरी सन हमारे आपके सामने आता है तो गोया हिजरी सन हर ईमान वाले को, हर मोमिन को एक पैगाम देता है कि तुम हिजरत जाहिरी अगर नहीं कर सकते तो हिजरत बातनी तो तुझे करना ही करना है। और हिजरत बातनी यह है कि जाहिरी गुनाहों को छोड़ो और दिल के नफ्स के अंदर के गुनाहों को छोड़ो, ये तुम्हें बातनी गुनाहों को छोड़ना, ये बातनी हिजरत कहलाता है। अब देखें अल्लाह की कैसी हिकमत थी, कैसी मसलहत थी कि हजरत सहाबा के दरमियान चार राय आती है, चार बातें आती हैं, मगर सहाबे किराम के दिल में उस राय पर, सहाबे किराम के दिल में शरह सदर पैदा होता है उस राय पर, जिस राय के कबूल करने में पूरी उम्मत के लिए, पूरी इंसानियत के लिए और कयामत तक आने वाले हर इंसान के लिए एक बेहतरीन सा पैगाम छुपा है। और पैगाम यही है कि तुम्हें हिजरत बातनी भी इख्तियार करनी चाहिए, जिसके दो पहलू हैं, जाहिर के गुनाह भी हों और दिल के गुनाह भी, उन तमाम गुनाहों को तुम छोड़ते चले जाओ। अब जरा देखें कि हमारा ये पिछला साल गुजर गया, पिछला साल जो गुजरा है, आप जानते हैं कि इस्लामी साल के तेबार से 355 दिन होते हैं। गोया पिछला साल 355 दिनों पर कमोबेश मुश्तमिल होता है, जिसके 8,520 घंटे बनते हैं। अब ये 8,520 घंटे हमने पिछले साल गुजारे। अगर औसत मान लिया जाए कि एक इंसान कम से कम 8 घंटे सोता है रातों दिन मिलाकर, तो गोया 2,920 घंटे हमारे सोने में गुजर गए। अगर 2,920 घंटे हमारे सोने में गुजर गए 8,520 से, तो गोया 5,600 घंटे हमारे गुज़श्ता साल के बचे। अब जरा जायजा ले लीजिए, हर कारोबारी इंसान, हर बिजनेस करने वाला इंसान अपने पूरे साल की आमद, पूरे साल के खर्चे, पूरे साल के टैक्स वगैरह को काटने के बाद अब वो अखीर साल में हिसाब लगाता है, जायजा लेता है कितना बचा। हमारे और आपके पास गोया सोने और इधर उधर के बातों के बाद 5,600 घंटे हमारे बचे। अब जरा सोचें कि 5,600 घंटों में हमने पिछले साल कितने घंटे अपने अल्लाह की इबादत की होगी, और कितने घंटे हमारे गफलत में गुजरे होंगे, और कितने घंटे हमारी लापरवाही में, और कितने घंटे बकवास इधर उधर की चीजों में, फजूल बातों में कितने घंटे गुजरे होंगे, ये जरा हमें खुद अपने दिल से पूछ लेना पड़ेगा। किसी बुनियाद पे किसी बंदे खुदा ने कहा कि उम्रे दराज मांग कर लाए थे चार दिन, उम्रे दराज मांग कर लाए थे चार दिन, दो आरजू में बट गए दो इंतजार में। गोया पिछला हमारा साल आरजुओं में गुजरा, पिछला हमारा साल इंतजार में गुजर गया। अब जरा हम चंद मिसालें देखते हैं उन लोगों की कि जिनको अल्लाह ताला ने अपने वक्त को सही सही गुजारने, अपनी जिंदगी को बेहतर बनाने की तौफीक अता फरमाई। हम देखते हैं उन लोगों को कि जिनकी जिंदगी जरा गफलत में थी और बाद में चलकर उनके दिल पर कुछ ऐसी इबरत की चीजें, नसीहत की चीजें उनके दिल पर आई कि जिंदगी का रुख बदल गया। मेरे दोस्तों, मेरे भाइयों, मेरी मां बहने, पिछला हमारा ये साल कुछ ऐसा साल गुजरा है जिस साल ने तमाम इंसानों के दिलों को हिला दिया है। इंसानों पर खौफ हरास और खौफ का आलम तारी हो गया है। अजीब ये साल गुजरा है, मगर सुनिए, अल्लाह जिस बंदे पर फजल करते हैं, बू अली सीना एक बहुत बड़े साइंसदान गुजरे हैं। बड़ी उनकी फजीलतें हैं और बड़े उनके कमालात हैं। उनके शहर, उनकी बस्ती में अभी जाना भी हुआ था। ये बू अली सीना एक अल्लाह वाले के पास पहुंचे। जिंदगी का बड़ा हिस्सा गुजर चुका था, जिंदगी के कई साल उनके गुजर चुके थे। उन्होंने किसी अल्लाह वाले से कहा कि मैंने कुछ ऐसी मेहनत की है कि साल में जो 12 महीने होते हैं, उस 12 महीने में कुछ घड़ियां ऐसी होती हैं, कुछ लम्हे ऐसे होते हैं कि जिन लम्हों में मैं अगर लोहे को उठाना चाहूं तो उठा सकता हूं, पत्थर, बड़े बड़े पत्थर को उठाना चाहूं तो बड़े पत्थर को उठा सकता हूं। उस अल्लाह वाले ने पूछा कि ऐसा कैसे। उसने कहा कि 12 महीने में कुछ घड़ियां ऐसी होती हैं कि जिस घड़ी और जिस लम्हे में पत्थर बेजान जैसा हो जाता है, लोहा बेजान जैसा हो जाता है, वजनी से वजनी पत्थर, वजनी से वजनी लोहा बेवजन हो जाता है, बड़ी आसानी से उसको कोई भी उठा सकता है। मैंने उस लम्हे को मालूम कर लिया है। उस अल्लाह वाले ने कहा बहुत अच्छा, मुझे दिखाओ। चुनांचे एक बड़े से बड़े वजनी पत्थर को उसने बड़ी आसानी के साथ गेंद की तरह से अपने हाथों में उठा लिया, रख दिया। चंद मिनट के बाद फिर अल्लाह वाले ने कहा दोबारा उठाओ। कहा अब तो नहीं उठा सकता। कहा से बारा उठाओ। कहा अब तो नहीं उठा सकता। अच्छा अब तेरे बदन पर डलवा देते हैं, अब हटा देना। कहा नहीं हटा सकता। अच्छा तेरे पूरे बदन पे लोहा डलवा देते हैं। कहा मैं नहीं हटा सकता। अच्छा इतना वजन तेरे बदन पे डाला जाए तो तुम उसको हटा नहीं सकते। पूरे 12 महीने में एक साल में चंद लम्हे का तुमने पता चलाया, और इसके लिए तुमने कितने पापड़ बेले, अपने कितने वक्त को जाया किया, अपनी मेहनतों को जाया किया, पसीने बहाए, पैसे लगाए। इसका मतलब ये हुआ कि ये कोई हासिल नहीं है, इससे कोई फायदा तुझे नहीं मिला, तुमने अपने वक्त को जाया कर दिया। फिर उसके बाद जिंदगी की अहमियत को, साल के गुजरने पर जिंदगी की अहमियत को बयान किया। अल्लाह का करना ऐसा हुआ कि बू अली सीना के दिल पर उनकी बात लग गई, जो बहुत बड़ा साइंसदान था, जो बहुत बड़ा ही तिब का जानने वाला था, फलसफे का जानने वाला था, जिसके बड़े बड़े कारनामे हैं। ऐसा इंसान, उसने सोचा कि हर 12 महीने के बाद मेरी जिंदगी के साल बढ़ते नहीं, बल्कि हर 12 महीने के बाद मेरी जिंदगी का साल कम होता है, मेरे लम्हाते जिंदगी कम होते चले जाते हैं। लिहाजा उसने अपने बदलते हुए साल को देखकर अपनी जिंदगी को बदलने की कोशिश की। चुनांचे अल्लाहु अकबर, उसकी तारीख में लिखा है कि फिर अल्लाह रब्बुल इज्जत ने उसे ऐसी तौफीक अता फरमाई कि हर तीसरे दिन वो एक खत्म कुरान किया करते थे। बू अली सीना, जो बड़ा हकीम है, जो बड़ा फलसफी था, वो हर तीसरे दिन कुरान करीम खत्म करता था। अल्लाह की शान देखिए, जब उनका इंतकाल हुआ, जब उनकी मौत हुई, तो उनके सीने पर बुखारी शरीफ रखी हुई थी। इस हाल में उनकी जान निकलती है कि उनके सीने पर बुखारी शरीफ रखी हुई है। अल्लाहु अकबर, अंदाजा लगाएं कि जिन्होंने बदलते हुए साल को देखकर, बदलते हुए महीनों को देखकर, बदलते हुए मौसम को देखकर, बदलती हुई फिजाओं को देखकर, बदलते हुए आसमान के रंग को देखकर, जिन्होंने अपने आप को बदलने का इरादा कर लिया, अल्लाह रब्बुल इज्जत ने उनकी जिंदगी को किस तरह बदला है। अल्लामा इकबाल रहमतुल्लाह अलैह को देखें, जिंदगी का बड़ा हिस्सा गुजर चुका है, साल पे साल गुजरते चले जा रहे हैं, लेकिन दीन से दूर हैं। न दीन की अजमत है, न उलमा की अजमत है, न दीन की बातों की अजमत है, न इस्लामिक कल्चर की इनके दिल में कोई अजमत है। मगर जब किसी आलिम और किसी आरिफ और किसी आलिम रब्बानी के पास जाकर, अल्लामा अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह के पास जाकर बैठे हैं, उस दिन उनको अपनी जिंदगी की हकीकत सामने आई है कि अल्लाह अल्लाह, हर 12 महीने पर मेरी जिंदगी बढ़ती नहीं, हर 12 महीने पर मेरी उम्र बढ़ती नहीं है, मैं उम्र के एतबार से बढ़ता नहीं हूं, बल्कि जितनी उम्र लेकर आया हूं, जितने महीने लेकर आया हूं, हर महीना कम हो रहा है, हर साल मेरा कम हो रहा है, मेरी जिंदगी की मकदार कम होती जा रही है। जब मेरी जिंदगी की मकदार कम होते होते खत्म हो जाएगी, तो दुनिया से हमें जाना पड़ेगा। इस बुनियाद पर अल्लामा इकबाल रहमतुल्लाही अलैह ने ये सोचा कि इसी तरह साल गुजरता रहेगा, महीना गुजरता रहेगा, मुहर्रम का महीना आता रहेगा, साल बदलता रहेगा, मेरी जिंदगी खत्म हो जाएगी और मैं खुदा के यहां किस तरह जाऊंगा, जिस तरह बहुत से लोग दुनिया से चले गए, मैं किस तरह जाऊंगा। अल्लाह अल्लाह, जिंदगी को बदलने का इरादा कर लिया, साल बदला, जिंदगी बदलने का इरादा हुआ, महीना बदला, जिंदगी बदलने का इरादा हुआ, माहौल बदला, जिंदगी को बदलने का इरादा हुआ। फिर देखें, अल्लाह रब्बुल इज्जत ने आंखें बदल दी, अल्लाह ने उनके दिल को बदल दिया, अल्लाह ने उनकी जबान को बदल दिया, अल्लाह ने उनकी फिक्रों को बदल दिया। अब उसके बाद उनकी जबान से जो आशार निकलते थे, वो इश्क मोहब्बत के आशार निकलते थे, अब उसके बाद उनकी जबान से जो आशार निकलते थे, वो इस्लाम की अजमत पर निकलते थे, अहले ईमान की असमत पर निकलते थे। अल्लाहु अकबर, अब जब उनके हाथों में कुरान करीम होता था, तो उनके आंखों में आंसू के कतरे होते थे। साल का बदल जाना, महीनों का बदल जाना, मौसम का बदल जाना, फिजा का बदल जाना, अल्लाह अल्लाह, अगर इंसान बदलता है, इसका मतलब यह है कि उसने इबरत को हासिल किया है। जब हाल बदला तो क्या कहा, अखीर वक्त में क्या कहते थे, तू गनी अजहर दो आलम मन फकीर। ए अल्लाह, तू गनी है, अल्लाह तू ही गनी है, और मैं तेरा फकीर बंदा हूं। वो अल्लामा इकबाल जो ठाट बाट में रहते थे, वो शानो शौकत से रहते थे, जो अपनी निगाहों में किसी को जगह देने को तैयार नहीं थे, جو کسی کی عظمت کے قائل نہیں تھے، مگر جب سال بدلتا رہا، مہینہ بدلتا رہا، لمحات زندگی بدلتے رہے، ماحول بدلنے لگا، کسی اللہ والے کی نگاہ میں آ گئے، اب سب کچھ بدلا، تو کیا کہتے ہیں آہوزاری کے ساتھ، کیا کہتے ہیں عاجزی کے ساتھ، کیا کہتے ہیں آنسو کے قطروں کے ساتھ پروردگار کے سامنے؟ تو غنی از ہر دو عالم من فقیر، اے پروردگار تو تو غنی ہے اور میں سب سے بڑا دنیا کا فقیر اور دنیا کا گداگر اور سب سے بڑا میں دنیا کا فقیر بن کر تیرے سامنے کھڑا ہوں۔ تو غنی از ہر دو عالم من فقیر، روز محشر عذر ہائے من پذیر، اے اللہ تو میرے محشر کے دن میرے عذر کو، میری کوتاہیوں کو، میری معذرت کو، میری معافی کو اللہ قبول کر لینا، گر ہما بینی حسابم ناگزیر۔ میرے دوستوں، میری ماں بہنیں، جب انسان دیکھتا ہے زمانہ بدل رہا ہے، سال بدل رہا ہے، ماحول بدل رہا ہے، انسانوں کی آنکھیں بدل رہی ہیں، فضائیں بدل رہی ہیں، وبا پہ وبا آ رہی ہے، اللہ اللہ، آسمان اپنے تیور کو بدل رہا ہے، زمین اپنے تیور کو بدل رہی ہے، اس کے بعد اگر ایمان والا اپنے دل کو بدلنے، اپنی آنکھوں کو بدلنے، اپنی زبان کو بدلنے کا ارادہ کرتا ہے تو اللہ بدلتے ہیں۔ وہی علامہ اقبال جو کبھی کسی کو گردانتے نہیں تھے، کبھی کسی کو اپنی آنکھوں میں نہیں لاتے تھے، اب دیکھیں انکساری ہے، تواضع ہے، نیازمندی ہے، آہوزاری ہے، آنسو کے قطرے ہیں، کیا کہتے ہیں اپنے اللہ سے؟ گر ہما بینی حسابم ناگزیر، اے میرے اللہ اگر اس گناہگار، اس خطا کار، اس سیاہ کار سے اگر حساب لینا ہی ہے تو ایک گزارش ہماری اور ہے، ایک فریاد ہماری اور ہے، وہ فریاد یہ ہے، از نگاہ مصطفیٰ پنہا بگیر، اے اللہ اگر حساب لینا ہے تو لے لینا، مگر میرے نبی کے نگاہوں سے اوجھل کر کے، میرے نبی اور میرے درمیان پردہ کر کے مجھ سے حساب لینا، تاکہ میں شرمندہ نہ ہو جاؤں اور میرے حبیب حسرت میں نہ آ جائیں، اے اقبال تو نے یہ کیا کیا کہ آج تو حساب دینے کے واسطے کھڑا ہے؟ اللہ اکبر۔ آپ نے دیکھا ایک بندے خدا جو اپنی آنکھوں سے کسی چیز کو عبرت کے ساتھ دیکھتا ہے، سال بدلا، مہینہ بدلا، زندگی بدلی، لمحات بدلے، لیکن اگر ہمارے احوال نہ بدلیں، ہماری تہذیب نہ بدلے تو ہم سے بڑھ کر کوئی محروم نہیں ہو سکتا۔ اس لیے باتوں کو لپیٹتے ہوئے آپ کے سامنے عرض کرتے ہیں کہ گزرا ہوا جو سال ہے اس نے ہمیں کچھ پیغام دیا ہے اور آنے والا سال بھی ہمیں کچھ پیغام دے رہا ہے۔ گزرا ہوا سال جو گزرا، گویا اس نے ہمارے احوال کو دیکھا، تو گزرے ہوئے سال نے، یوں کہیے گزرا ہوا ذلحجہ کا مہینہ جاتے جاتے یہ کہتے ہوئے جا رہا تھا، اے لوگو ہم نے تم سے علماء کو چھین لیا، اے لوگو ہم نے تم سے صلحاء کو چھین لیا، اے لوگو ہم نے تم سے مدارس کے بڑے 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 محدثین کو روانہ کر دیا، اے انسانوں ہم نے اس سال بہت سے شوہروں کو بیوی سے محروم کر دیا، اے عورتیں بہت سے بیویوں کو ہم نے شوہروں سے محروم کر دیا، اور اس طرح ہم نے محروم کیا ہے، ہم نے اللہ کے بندوں کو اس طرح ان کے گھروں سے اٹھایا ہے کہ دوبارہ ان کو گھر ہم نے آنے نہیں دیا، بلکہ منہ تک دیکھنے نہیں دیا، کفن تک پہننے نہیں دیا، غسل جنازہ کا موقع نہیں دیا۔ گویا گزرا ہوا مہینہ یہ کہتا ہوا گزر رہا تھا، ہم نے پوری دنیا کے کاروبار کو ٹھپ کر دیا، ہم نے ہزاروں لوگوں کو لقمہ لقمہ کے لیے تڑپا کر رکھ دیا، پوری دنیا کو ہلا کر رکھ دیا، ساری طاقت کو ہم نے جھکا کر رکھ دیا، یہ سب کچھ ہم نے کر دیا اللہ کے حکم سے۔ اے لوگو اب یہ سال کا آخری مہینہ ذلحجہ تم سے جدا ہوتا ہے، مگر یہ ذلحجہ کا مہینہ جدا ہوتے ہوتے اس حسرت کے ساتھ ہم سے کہہ رہا تھا کہ ایسے حالات کو دیکھ کر، ایسے ہوش ربا رونگٹے کھڑے کر دینے والے، دلوں کو ہلا دینے والے، آنکھوں میں آنسو لانے والے، دلوں کو لرزانے والے ایسے حالات کو دیکھ کر بھی फिर भी तुम्हारी जिंदगियों में तब्दीली नहीं आई। ऐसा लगता है मोहब्बत का जुनू बाकी नहीं है, मोहब्बत का जुनू बाकी नहीं है, वो दिल वो आरजू बाकी नहीं है। अल्लाह अकबर। आप सोचे जरा, इस शेर को अपने आप पर लीजिएगा, अपने दिल से अपने शेर के बारे में पूछिएगा, क्या ऐसे हालात के आने के बाद भी, जबकि पिछले कई महीनों में ये हालात रहे और इस्लाम का आखिरी महीना, इस्लामी आखिरी महीना भी इसी माहौल में गुजरा, या वही इस्लामी महीना बड़े दर्द और कर्ब के साथ हर ईमान वालों से जुदा होते हुए कह रहा था कि मोहब्बत का जुनू बाकी नहीं है, वो दिल वो आरजू बाकी नहीं है, सफ़े कज दिल परेशान सजदे बेजौक, सफ़े कज दिल परेशान सजदे बेजौक, यानी अभी भी तेरा सजदा बेजौक सजदा है, बेलुत्फ सजदा है, कि जज्बे अंदरों बाकी नहीं है, अंदर का कोई जज्बा तुम्हारा बाकी नहीं रह गया, लिहाजा तुम इसी हाल में हम तुमको छोड़ कर जाते हैं। मगर सुनिए, जब ये मुहर्रम का महीना हमारे दरमियान आया और एक दो दिन उसके गुजरने लगे और मुहर्रम की इब्तिदा उसके लम्हात शुरू हो गए, तो मुहर्रम का इब्तिदाई महीना भी हमसे गोया कहने लगा, मस्जिद मरसिया खां हैं कि नमाजी न रहे। कौन से नमाजी? आपने सुना होगा वो रिवायत है कि नबी अलैहिस्सलातु वस्सलाम ने इरशाद फरमाया कि कयामत से पहले पहले मस्जिदें वीरान हो जाएंगी। सहाबा ने कहा, क्या नमाज पढ़ने वाले नहीं होंगे? आपने फरमाया, नमाजियों से मस्जिद भरी होगी मगर उनका दिल वीरान होगा। अल्लाह अल्लाह, ऐसा लगता है, ऐसा लगता है। जरा सुनिए, अपने दिलों पर इस आवाज को लीजिए, अपने सजदों को आज टटोल लीजिए, अपने कयाम अपने कौमे को जरा सोच लीजिए। अल्लाह अल्लाह, अपने हाथों को खुदा के सामने उठाते हैं, उस उठे हुए हाथ को सोचिए, क्या यही कैफियत नहीं है? मस्जिद मरसिया खां हैं कि नमाजी न रहे, यानी वो औसाफ़े हिजाजी न रहे, रह गई रस्म अज़ा रूहे बिलाली न रही, रह गई रस्म अज़ा रूहे बिलाली न रही। अल्लाह अकबर। हजरत बिलाल आजान देते थे, उस आजान में क्या रिक्कत होती थी, उस आजान में क्या मोहब्बत की सदाएं होती थी, उस आजान में क्या खौफ खशियत होती थी, उस आजान में क्या अल्लाह की अजमत और अल्लाह का जलाल होता था। दिल कांप उठते थे, लोग लरस जाते थे, आंखों में आंसू डबडबा जाते थे। उसी को अल्लाह का बंदा कहता है, रह गई रस्म अज़ा रूहे बिलाली न रही, रह गया फलसफा तलकीन गजाली न रही। आज बातें तो बहुत हैं, तालीम तो बहुत है, बयान तो बहुत है, मगर इमाम गजाली रहमतुल्लाही अलैह की वो महफिल कहाँ गई? वो महफिल कहाँ गई जिसमें आहुजारी हुआ करती थी? तो गोया आने वाला महीना भी हमारे हाल को देखकर, हमारे दिल को देखकर हमें पैगाम देता है, अल्लाह के बंदे आओ आओ, जरा अपने बातिन में इनकलाब पैदा कर लो, अपने गुनाहों को छोड़ने की कोशिश कर लो, और फिर उसके बाद चंद घड़ियां अपने आप किस तरह से गुजारो कि सोच लो जरा उन बंदों को, सोच लो अपने आप को कि अगर ज़िलहिज्जा के महीने से पहले अगर हमारी मौत आ गई होती, अगर हमें बगैर कफन के दफन कर दिया गया होता, आज हम अपने कब्र में होते तो हमें न तस्बीह का मौका मिलता, न तिलावत का मौका मिलता, न सदक़े का मौका मिलता, न दसवीं मुहर्रम को रोज़ा रखने का मौका मिलता। अल्लाह अल्लाह, कुर्बान जाएं उस पाक परवरदिगार की शान मग़फ़िरत पर, कुर्बान जाएं परवरदिगार की शान रहमत पर, कुर्बान जाएं परवरदिगार की शान सत्तारी पर, कुर्बान जाएं परवरदिगार की शान गफ्फारी पर, कि उसने अपने बहुत से नेक बंदों को, सालिहीन को, मुत्तकियों को, उलमा को, सुलहा को, मुहद्दिसीन को, अल्लाह अल्लाह, इस साल के शुरू होने से पहले पहले अपने पास बुला लिया। अगर हमें उठा लिया होता, हमें उठा लिया होता, हम खाली दामन जाते, खाली हाथ जाते, हमारे पास कुछ ना होता, और फिर कहीं ऐसा ना हो, कहीं ऐसा ना हो कि हम अपनी कब्रों में जाकर अपने अल्लाह से कहते, रब्बिर जियून लअल्ली अमलु सालिहा, ए अल्लाह हम तो कोरोना में अचानक गुजर गए, अल्लाह हमें लौटा दीजिए, दोबारा जाने दीजिए, हमें दुनिया में भेज दीजिए। रब्बिर जियून लअल्ली अमलु सालिहा, ए अल्लाह दुनिया में जाने के बाद हम दोबारा कुछ अमल कर लेंगे, नजात का रास्ता अपना लेंगे, गुनाहों से तौबा कर लेंगे। अल्लाह ये मौका हमें अल्लाह ने नहीं दिया, बल्कि जिंदगी अल्लाह ने दी है, मौका अल्लाह ने दिया है। ऐ मेरी माँ बहने, ऐ मेरे भाइयों, जरा पिछले साल के हालात को एक नजर में सोचिए, कैसे मुश्किलात के दौर गुजरे हैं, कैसे मुश्किलात के हालात गुजरे हैं। कभी इंसानों की तरफ से ऐसे ऐसे कानून, ऐसी ऐसी बातें कि लोगों के दिल हिल गए, औरतों का दिल लरस गया, औरतें तारीख में पहली दफा सड़कों पर आकर बैठ गईं। अल्लाह अभी उस माहौल से निजात नहीं मिली थी कि उससे पहले पहले एक ऐसा माहौल, एक ऐसी वबा फैली जिसने बच्चों से लेकर बूढ़ों तक, औरतों से लेकर मर्दों तक, उलमा से लेकर गैर उलमा तक, हर एक के दिलों को हिला दिया है। अच्छे अच्छे लोग घरों को छोड़कर जा चुके हैं। क्या हम और आप यही चाहते हैं? ऐ मेरी माँ बहने, क्या आप यही चाहती हैं? ऐ मेरे दोस्तों, क्या आप यही चाहते हैं कि ये नया साल शुरू हुआ है, ये आने वाला साल भी आफतों को लेकर आए? क्या ये आने वाला साल वबाओं को लेकर आए, मौत को लेकर आए? क्या आने वाला साल ताउन को लेकर आए? क्या आने वाला साल हजारों मौत को लेकर आए? क्या आने वाला साल ऐसी मौत को लेकर आए कि कफन भी मयस्सर ना हो? क्या आने वाला साल ऐसी मौत को लेकर आए गुस्ल जनाजा भी मयस्सर ना हो? क्या हम यही चाहते हैं? क्या हम यही चाहते हैं हर घर से कई जनाजा उठता चला जाए, कई जनाजा उठता चला जाए, मौत के वक्त कलमे की तलकीन का मौका भी न मिले? क्या हम और आप यही चाहते हैं? यकीनन ईमान वाला नहीं चाहता। जिसके दिल में ईमान की रोशनी है, जिसके दिल में ईमान का चिराग है, जिसकी जबान पे कलमे तौहीद है, जिसकी जबान और दिल पर नबी की मोहब्बत, आपकी रिसालत का इकरार है, यकीनन वो नहीं चाहता। तो अगर नहीं चाहते हैं तो फिर अल्लाह रब्बुल इज्जत फरमाते हैं, मेरे बंदे मुसीबतों से हिफाजत चाहते हो, बलाओं से हिफाजत चाहते हो, आफतों से हिफाजत चाहते हो, अचानक की मौत से हिफाजत चाहते हो, परेशानी की मौत से हिफाजत चाहते हो, बगैर कफन बगैर गुस्ल जनाजा की मौत से हिफाजत चाहते हो, बिलक बिलक कर मरने से हिफाजत चाहते हो, रोजी की तंगी से हिफाजत चाहते हो, तो आओ आओ मेरे दरबार में आ जाओ, झुकने वाले बन जाओ। आओ इस आने वाले साल को अपनी जिंदगी के बदलने का साल बना लो, अपनी आंखों के बदलने का साल बना लो, अपने दिल के बदलने का साल बना लो, अपने हालात के बदलने का साल बना दो। आने वाले साल को अपने कारोबार के बेहतर से बेहतर जायज अंदाज में करने का साल बना दो। हलाल व हराम से अपने कारोबार को बचा लो। तुम अपने आप को बदलोगे, मैं दुनिया के हाल को बदल दूंगा, मैं वबा को बदल दूंगा, मैं बला को बदल दूंगा, मैं मुसीबतों को बदल दूंगा, मैं आफियत व सलामती की जिंदगी तुझे अता कर दूंगा। ये आने वाला साल गोया हमें और आपको पैगाम देता है, अल्लाह के बंदे सुस्ती को छोड़ो, गफलत को छोड़ो, गुनाहों को छोड़ो, अपनी जिंदगी में जरा तेजी को लाओ और इबादतों को अच्छे से अच्छे अंदाज में करने की कोशिश करो। नूर में रहना या नार में रहना, ये आने वाला साल, ये मुहर्रम का पहला दूसरा दिन हमारे और आपके दिलों को झिंझोर रहा है और झिंझोरता हुआ कहता है, नूर में रहना या नार में रहना। आने वाले साल में अगर कुछ मुसीबतें आ जाएं, नूर में रहना या नार में रहना, हरदम जिक्रे यार में रहना। ए अल्लाह के बंदे, अल्लाह की बंदियां, अपने हाथों को जरा अल्लाह की तस्बीह से सजा लो, अपनी जबान को जरा जिक्र इलाही से सजा लो। अब ये तय कर लो कि आने वाले साल में अगर हमारे हाथ काम में होंगे, जैसे ही हमारे हाथ काम से खाली होंगे, हमारे हाथ में तस्बीह के दाने होंगे, हमारी जबान पे अल्लाह का नाम होगा, अब हमारी जबान पे गीबत नहीं, अब हमारी जबान पे चुगली नहीं, अब हमारी जबान पे किसी पे तनकीद और टोंट नहीं, अब हमारी زبان پہ کسی کا استہزاء نہیں، اب ہماری زبان پر اللہ کا نام ہوگا۔ تو نور میں رہنا یا نار میں رہنا، نور میں رہنا یا نار میں رہنا، ہر دم ذکر یار میں رہنا، ہر دم ذکر یار میں رہنا، چند جھونکے خزاں کے سہلو۔ کبھی بخار آئے گا، کبھی سردی ہوگی، کبھی درد ہوگا، کبھی پریشانی ہوگی، یہ چھوٹی چھوٹی پریشانیاں تو آتی رہیں گی، چند جھونکے خزاں کے سہلو، چند جھونکے خزاں کے سہلو، پھر ہمیشہ بہار میں رہنا۔ اگر بہار زندگی چاہیے، اگر گھر کا بہار، گھر میں بہار چاہیے، اگر کاروبار میں بہار چاہیے، اگر سفر میں بہار چاہیے، اگر وطن میں بہار چاہیے، اولاد کے درمیان رہتے ہوئے بہار چاہیے، اگر پریشانی مصیبت سے بچتے ہوئے زندگی کے ہر موڑ پر اگر بہار چاہیے، تو پھر نور میں رہنا یا نار میں رہنا، ہر دم ذکر یار میں رہنا، ان چیزوں پر اگر ہم عمل کریں گے تو اللہ رب العزت ہمیں اور آپ کو انشاءاللہ بہتر سے بہتر زندگی اللہ ہمیں عطا کریں گے۔ لہذا آج کی گفتگو میں ہمیں اپنے پیارے اللہ سے آنے والے سال کو بہتر سے بہتر سال، اور آنے والے سال میں سلامتی، عافیت، عفت، پاک دامنی، پرہیزگاری، تقوی و طہارت، خوشحالی، فراوانی کو اپنے اللہ سے مانگنا ہے۔ پیارے اللہ کے سامنے اپنے سر کو جھکا دیجئے، اس خیال سے اپنے سر کو جھکائیے گا، میرے اللہ آپ نے ہمیں آج اپنے سر کو جھکانے کا موقع دیا، ورنہ تو میرے مولا آج اسی کرونا کے نام پر 50,000 سے زائد لوگ دنیا سے، ہمارے اس ملک سے جا چکے، اور پوری دنیا سے نہ معلوم کتنے اہل ایمان اسی نام سے دنیا سے روانہ ہو گئے۔ اللہ آپ کا فضل تھا، آپ کا کرم تھا، اللہ آپ کا احسان تھا کہ اللہ آپ نے ہمیں اس دنیا میں زندگی دے کر گویا مہلت دی ہے، ایک نئی زندگی اللہ آپ نے عطا کی، ورنہ کتنے بعض ایسے اللہ کے بندے ہیں جو رات میں عشاء پڑھ کر سوتے ہیں، بیوی اس فجر کے لیے اٹھاتی ہے، مگر وہ بندہ اب کیا اٹھتا، وہ کہتا ہے اب تو میں محشر میں اٹھوں گا، اللہ کیا معلوم کس کی موت کب آ جائے، کون اس آنے والے سال میں بستر پر سوئے سوتا رہ جائے، ہاسپٹل میں جائے وہیں سے چلا جائے، سڑکوں پہ جائے وہیں پہ گر جائے، اللہ اللہ کوئی نہیں جانتا، ہم نہیں جانتے، آپ نہیں جانتے۔ لہذا اپنے اللہ سے مانگ لیجئے، اے اللہ یہ سال کی ابتدا ہے، اس ابتدائے سال میں تیرے سامنے فقیری کا، تیرے سامنے گداگری کا دامن پھیلاتے ہیں، میرے اللہ ہم بڑے گناہگار، بڑے خطا کار، بڑے سیاہ کار، بڑے ہی ناہنجار، اللہ تیرے ناشکرے، تیرے ناقدرے بندے، میرے مولا اگر اس سے پہلے آپ ہمیں اٹھا لیا ہوتا، صالحین، متقی، محدثین، بڑے بڑے علماء دنیا میں باقی رہتے، تو ہمارے خیال کے مطابق آپ کے بندوں کا فائدہ ہوتا، مگر آپ غنی ہیں، مستغنی ہیں، بے نیاز ہیں، اللہ آپ نے صالحین کو اٹھا لیا، ہم جیسے گناہگاروں کو اللہ آپ نے موقع دے دیا، میرے بندے، میری بندیاں تجھے اور ایک موقع دیتے ہیں، تم موقع سے فائدہ اٹھا لو، اے اللہ ہمیں غفلتوں سے بچا دیجئے، اللہ ہمیں سستی سے بچا دیجئے، اللہ اس مہینے کو کم سے کم بہتر سے بہتر ہمیں بنانے کی توفیق عطا فرمائیے، اور خاص کر اللہ اس مہینے میں، حرمت والے مہینے میں، کسی بھی قسم کے گناہوں سے ہماری حفاظت فرمائیے۔ فلا تظلموا فیہن انفسکم، اپنے آپ پہ ظلم نہ کرو، اے اللہ گناہ کرنا اپنے آپ پہ ظلم ہے، پیارے اللہ ہم تمام کے گناہوں کو معاف فرما دے۔